नमस्कार, कार्यक्रम हातेमालाको आजको नयाँ श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठसँगै म पुष्कर अधिकारी। सुने जितिन्छ विजय एफएम 101.6 हरेक साताको शनिबार हामी यसै समयमा कार्यक्रम हातेमालो लिएर उपस्थित हुने गर्दछौँ। बालबालिकाहरू त्यस्तै गरी युवाहरू किन लागु पदार्थ दुर्व्यसनीमा फँसिरहेका छन् त? दुर्व्यसनीमा फस्नुको मुख्य कारणहरू के हुन्? यसले गर्दा हाम्रो समाजमा कस्तो नकारात्मक असरहरू परेका छन् भन्ने विषयमा हामीले विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूका विचारहरू राख्दै आएका थियौँ। विद्यालयको मार्फत विद्यार्थीहरूलाई कसरी सजग बनाउन सकिन्छ भन्ने विषयमा पनि हामीले विभिन्न विद्यालयका प्राचार्यहरूसँग कुराकानी गरेका थियौँ। त्यस्तै गरी टोल सुधारमा रहेका नेतृत्व ग्रहण गर्नुभएका जुन टोल सुधारका उपभोक्ता जो हुनुहुन्छ उहाँहरूले पनि आफ्नो टोललाई लागु पदार्थ दुर्व्यसनी मुक्त कसरी योजना बढाउनु भएको छ भन्ने विषयमा पनि हामीले कुराकानी गर्दै आएका थियौँ। त्यस्तै गरी आजको कार्यक्रममा पनि हामीले लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नका लागि के गर्नुपर्छ र हामीले यसबाट जुन लागु पदार्थ दुर्व्यसनी विकराल रूपमा स्थितिमा फैलिसकेको छ यसबाट सबैलाई सजग बनाउनका लागि कसको मुख्य भूमिका रहन्छ भन्ने विषयमा आज पनि हामी कुराकानी गर्न गइरहेका छौँ। यसै बिचमा एकजना सञ्चारकर्मी जसले लामो समयदेखि सञ्चार क्षेत्रमा काम गर्दै आउनुभएको र उहाँले बालबालिका युवा युवती लगायत सबै कुरा बुझ्दै आउनुभएका एकजना सञ्चारकर्मी तथा युवा तिलक सुवेदी, उहाँसँग पनि हामीले लागु पदार्थ दुर्व्यसनी बन्नुको कारण के हो, यसलाई न्यूनीकरण गर्नु के गर्नुपर्छ भन्ने विषयमा उहाँको विचार हामीले आज तपाईँहरू सामु सुनाउन गइरहेका छौँ। लागौँ कार्यक्रममा उहाँलाई स्वागत गर्नतर्फ। यहाँलाई स्वागत छ कार्यक्रम हातेमालोमा।
धन्यवाद।
आराम हुनुहुन्छ?
ठिकै छ।
लामो समयदेखि सञ्चार माध्यममा रहेर काम गरिरहनु भएको छ, सबै विषयमा काम गरिरहँदा पनि लागु पदार्थ दुर्व्यसनी भनेको के हो, यसले चाहिँ किन हाम्रो देशमा चाहिँ विकराल रूपमा लिएको जस्तो लाग्छ यहाँलाई?
मुख्यतः म दुर्व्यसनी लागु औषधको बालबालिकाको विषयमा धेरै पटक कलम चलाएको छु र कार्यक्रम चलाएको छु। यसमा मेन कुरो चाहिँ कस्तो छ भने पुष्करजी, मेन मान्छेहरू कसरी लागु पदार्थ सेवन गर्नतिर लान्छ, धुम्रपान सेवन गर्नतिर लान्छ भने मेन त मलाई फर्स्ट स्टेप भनेको हाम्रो मेच्योरपन जब आउने क्रम सुरु हुन्छ, मेच्योरपन भइसकेको हुँदैन त्यो बेलामा हामी लागु औषधमा दुर्व्यसनीमा फँसिन सक्ने सम्भावना लगभग 90% नै हुन्छ मैले बुझेअनुसार। त्यो बेलामा हाम्रो एकदम नियन्त्रण नै, फर्स्ट नियन्त्रण नै भनेको अभिभावकै हो, घरको मुख्य पात्र नै हो। अब हामीले कसरी हेर्छौँ भने अब मुख्य पात्रले अलिकति होइन कस्तो छ भने अलिकति बजार इलाकामा गाउँ इलाकामा भन्दा बजार क्षेत्रमा जस्तै आज मेरो भाइले मसँग 10 रुपियाँ माग्यो भने हामीले सहजै दिन्छौँ र भोलि त्यो भाइले 10 रुपियाँ कदापि माग्दैन, त्यो कुरो एकदम अन्डरस्ट्यान्डिङ एकदम बुझ्दा पनि हुन्छ। भोलि त्यो भाइले स्वतः 20 रुपियाँ मागेको हुन्छ तर हामीले किन खोज्दैनौँ भने एक दिनमै यसले किन 20 रुपियाँ माग्यो, हिजो त मैले 10 दिएको भन्ने चाहिँ कुनै अभिभावकले पनि खोजेको मैले देख्दिनँ।
तर पनि अभिभावकहरूको सोच के हुन्छ भने बाबुले मागिसकेपछि यति 10 रुपियाँ दिउँ न 20 रुपियाँ दिउँ न भन्ने पनि सोच जसले राखेको हुन्छ त्यस्ता परिवारमा यस्तो सम्भावना भएको
एकदम एकदम मैले भयो त्यहीँ आउँदै थिएँ। जस्तै आर्थिक रूपमा अलिकति जोसँग छ होइन, जस्तै नभएको मान्छेले नै फेरि दुर्व्यसनीमा लाग्दैन भन्न खोजेको चाहिँ होइन, तर प्राथमिकताको साथ कस्तो हो भन्नुहुन्छ भने जुन अभिभावकले जस्तै हामीले दिएको पैसा लिइरहेको पैसामा उसले लिएको स्रोत नखोज्ने, अनि अर्को कुरो छोराले माग्यो भने हाम्रो प्रेस्टिजको कुरा नै रहन्छ कि, जस्तै धनी वर्गहरूले गरिब वर्गको गोजीमा 30 रुपियाँ देखो र धनी वर्गको गोजीमा 20 रुपियाँ देखो भने आफ्नो प्रेस्टिज इज्जतलाई पनि सम्झिरहेको हुन्छ। त्यसले गर्दाखेरि पनि पैसा दिने, पैसा दिएपछि खर्च त गर्नु पर्यो स्वाभाविक हो, साथै त सबैको हुन्छ। त्यो बेलामा त खर्च केमा गर्छ, केमा गर्छ त्यो बेलामा खर्च भनेको त यिनै दुर्व्यसनी कुरामा हो। हरेक दुर्व्यसनी जस्तै तपाईँको धुम्रपान मात्र दुर्व्यसनी होइन, ड्रग्स मात्र दुर्व्यसनी होइन, मोबाइल युज गर्दाखेरि नजानेर त्यो पनि दुर्व्यसनी हो।
जुन कुरा लामो समयदेखि निरन्तर रूपमा बढी मात्रामा प्रयोग गरिन्छ त्यसलाई नै दुर्व्यसनी
एकदम एकदम जुन समय अब तपाईँको इन्टरनेटको जमाना छ, इन्टरनेट खेलाइरहेको छ मान्छेले, जस्तै घरमा अहिले प्रायःको घरमा वाइफाई छ होइन, नेटहरू छ होइन, त्यसले गर्दाखेरि पनि छोराले के गरिएछ त होइन, छोरीले के गरिएछ त भन्ने चाहिँ चासो छैन। र अहिले पछिल्लो समयमा तपाईँले जुन परिवेश उठाउनु भएको छ यो ठाउँ नवलपुर त्यो माथि नि गैँडाकोटको सवाल कुरा गरौँ, गैँडाकोटमा चाहिँ दुर्व्यसनीमा तीव्र रूपमा बढ्दैछ, यो कुरो जनप्रतिनिधिले नै भनिराखेको कुरा हो होइन।
तर के छ, जुन राज्य तहबाट काम गर्ने जनप्रतिनिधि त्यस्तै गरी लागु पदार्थ दुर्वेसनी नियन्त्रण गर्नुपर्छ भनेर जुन सामाजिक सञ्जालमा जुन अहिले यो युवाहरू तातिरहेका छन्, यिनीहरूले बढिरहेको छ भनिरहँदा पनि नवलपुरमा बढिरहेको स्थिति छ, त्यस्तै गरी हाम्रो नारायणी किनारको वरिपरि प्रयोगकर्ता पनि हामीले दिनौँ देखिरहेका छौँ, तर पनि यसलाई न्यूनीकरण गर्नुपर्छ भन्नेमा मात्र यो कपीको भरमा र यो मिडियामा बोलेको भरमा न्यूनीकरण गर्न सकिने होइन, तर पनि निरन्तर रूपमा युवाहरू त्यस्तै गरी सरकारतर्फबाट चाहिँ किन नलागेको जस्तो लाग्छ यहाँलाई?
मेन पहिलो कुरा चाहिँ के रह्यो भने, जस्तै हामीले डराउन दिने र डराउने मान्छेको त भन्ने कुरो प्राथमिकता रहन्छ। यसको मतलब के हो भने, जस्तै हामीले अहिले दुर्व्यसनीमा कोही फसेको युवाहरू तपाईँबाट आउँदाखेरि देख्दै गर्नुभयो भने त्यसले चाहिँ पहिला खबर कसलाई गर्ने त प्रहरीलाई गर्ने, हाम्रो हाम्रो साधारण व्यक्तिहरूको भनाइ हो, जसले पनि प्रहरीसँग डराउँछ। तर प्रहरी हाम्रो यो क्षेत्रमा जुन गैँडाकोट इलाका प्रहरी कार्यालयमा प्रशस्त त गस्ती बसाल्न सक्ने प्रहरी छ कि छैन? यहाँका प्रमुखहरू जो नगर प्रमुख हुनुहुन्छ, उपप्रमुखहरू हुनुहुन्छ, उहाँहरूले सोच्नु भएको छ कि भएको छैन? होइन, दुर्व्यसनी नियन्त्रण गर्ने भन्ने तर तपाईँको लौरी नदिइकन लखाड्न लायो भने त सम्भव छैन होला नि त।
यो विषयमा मैले इलाका प्रहरी कार्यालय यामदा पूर्व हाम्रो दिवस जीसीसँग पनि मैले कुराकानी गरेको थिएँ, अहिले त उहाँ सरुवा भएर अर्कै ठाउँमा जानुभयो। उहाँले पनि के भन्नुभयो भने, यस विषयमा हामीले नियन्त्रण गर्नका लागि निरन्तर प्रयास रहेका छौँ, तर पनि हाम्रो जनशक्तिको कमी छ भन्ने उहाँले पनि कुरा उठाउनु भएको
हो। त
एकदम राम्रो कुरा हो,
त्यही त, एउटा जनशक्तिको कमी छ होइन, त्यो कमीलाई हामीले पदपूर्ति गर्न सक्नु पऱ्यो होइन। पदपूर्ति गर्दै गर्दा नगर प्रमुख र यहाँका इलाका प्रहरी र केन्द्रीय तपाईँको केन्द्रीय प्रहरी होइन, तपाईँको जिल्ला प्रहरी, यिनीमा समन्वय हुनु पर्यो र तपाईँको ल्याउनु पर्यो यहाँ। एक दोस्रो कुरो, त्यो ठाउँमा गस्ती गर्नुपर्छ। तपाईँलाई थाहा नै छ गैँडाकोटमा हामी बारम्बार मिडियाबाट बोलिरहेका छौँ, तपाईँको कार्यक्रमबाट धेरै बोलिरहनु भएको छ, धेरै मान्छेहरूको इन्टरभ्यू हालिरहनु भएको छ, धेरैले बुझेका छन्। नारायणी किनारमा वडा नम्बर 6 परिषदमा र वडा नम्बर 5 आवास क्षेत्रमा तपाईँको खुले आम चौरमा पनि
मात्र नभइकन वडा नम्बर 1 पर्ने जुन ब्रिटिस क्याम्पको लाइन छ, त्यसैगरी 2 पर्ने तल नारायणी
किनार छ होइन, यिनी क्षेत्रहरू हामीले परस्त देखाइदिएका छौँ, पाना हामीले पल्टाएका छौँ, गस्ती जान पनि मेरी बाबै भन्ने छैन हो, र पनि हामीले किन सकिए होइन? यसमा त हामीले ध्यान दिनु पऱ्यो नि त, नगर प्रमुखले ध्यान दिनु पऱ्यो नि त, इलाका प्रमुख कार्यालयकोले ध्यान दिनु पऱ्यो नि त। सरुवा हुने आउने जाने भने पद पो एउटा कुरा हो, तर व्यक्ति त अर्को कुरा होला नि त होइन, पदको जिम्मेवारी त लिनु पऱ्यो नि त।
तपाईँले एकदम सही कुरा उठाउनु भयो, यस विषयमा हामीले विभिन्न हरेकसँग हरेक व्यक्तिसँग विद्यार्थीहरूको जुन निगरानी गर्ने अथवा विद्यार्थी उज्जवल भविष्यको बनाउने भनेर जुन शिक्षकहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो विद्यालयमा यस्ता कार्यक्रमहरू गरिरहेको बताउँदा पनि लागु पदार्थ दुर्व्यसनले चाहिँ एकदम विकराल रूपमा लिएको अवस्था छ।
विद्यालयले मात्र चाहेर मैले सक्छ जस्तो लाग्दैन, मैले भनिहालेँ नि फर्स्ट स्टेप भनेको अभिभावकै हो, हामीले अभिभावकको एकदम छाडापना छोड्नु भनेको हाम्रो अभिभावकै गल्ती हो, हामी जिम्मेवार छैनौँ।
तर पनि कतिपय अभिभावकहरू कस्तो हुनुहुन्छ भने, अहिले कति अब व्यस्त जीवनशैली त्यसले गर्दा बिहान उठ्दा साथ काममा, बेलुका 8 आयो, छोराले कसो गर्यो, छोराले कति पढ्यो,
छोरीले कहाँ पढ्यो, के पढ्यो,
कहाँ गई, के गई, यो विषयमा जुन जानकार लिने अभिभावकहरू हुनुहुन्छ उनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ, उनीहरू नै यो लापरवाही गरेको हो कि?
एकदम एकदम हो जै, यो उहाँहरूको व्यस्तता एक, दोस्रो कुरो कस्तो छ भन्नुहुन्छ भने, मैले यहाँको तुलनामा भन्दा पनि बाहिरकै केन्द्रीय इस्यु पनि केही उठाएको छु र उठेका छन्। जस्तै लागु औषधको विकृति जुन कस्तो छ भन्नुहुन्छ भने, कहाँबाट सुरु हुन्छ भन्नुहुन्छ, जस्तै एउटा कप व्यक्ति लागु औषध खाँदै गर्दाखेरि रङ्गे हात पक्रियो भनेदेखि त्यो परिवारमा अब रुवावासी हुन थाल्छ, मामाको फोन आउँछ, काकाको फोन आउँछ, हजुरबाको फोन आउँछ, अनि त्यो परिवार कुनै न कुनै लिङ्क हुन्छ जनप्रतिनिधिहरूसँग अथवा होइन इलाका
सम्बन्धित
व्यक्तिहरूसँग, अनि किन छुट्याउनु पऱ्यो नि त बिचरा, इज्जतको कुरा छ होइन, इज्जतलाई सम्झिन्छ अनि छुट्याउँछ, छुट्याउँदाखेरि के हुन्छ भन्नुहुन्छ भने, सामान्य एउटा लेखापढी गरिन्छ, अबदेखि यस्तो कार्य गरिने छैन भनिन्छ, छोडेर आउँछ। तर उसले लेखापढी जुन कुन बेला गरेको थियो भने, देखुन दुर्व्यसनीबाट वञ्चित भएको बेला गरेका थियो,
जुन लागु पदार्थ दुर्व्यसनी प्रयोग गर्न पाएको थिएन, त्यति बेला
गरेका थियो,
जब त्यहाँबाट निस्किन्छ ऊ चाहिँ लागु पदार्थ,
फेरि लागु पदार्थ जान सक्छ होइन। दुर्व्यसनीमा फँसेकालाई कस्तो सल्लाह सुझाव दिने, धेरै तपाईँको अहिले पछिल्लो समयमा दुर्व्यसनमा फँसेकाहरू लाई सुधार केन्द्र भनेर एउटा
पुनर्स्थापनाको यही एक नम्बरदेखि नौ नम्बरसम्म वडामा पनि हाम्रो चारवटा सुधार केन्द्र
छन्। तर त्यो सुधार केन्द्रभित्र पनि हामीलाई राख्नलाई हामीलाई इज्जतले दिँदैन कि अभिभावकहरू। यो भएर पनि मेन कुरो तपाईँको दुर्व्यसनमा फँसिरहेको कुरा।
मैले के बुझेँ भन्दा मैले चाँडै पुनर्स्थापना केन्द्रमा गएर उहाँहरूको उहाँ जुन अभिभावकहरूले जुन बच्चाहरू ल्याएर राख्नुभएको छ, युवाहरू ल्याएर राख्नुभएको छ, जुन सञ्चालकहरू हुनुहुन्छ उहाँहरूसँग कुराकानी गर्दाखेरि यहाँ लोकल एरियाको जुन बालबालिका अथवा युवाहरू हुन्छ नि उहाँहरू यस ठाउँमा हुनुहुन्न। उहाँ यहाँ यो जुन ठाउँमा उपचारको लागि आउनुभएको छ उहाँहरू कोही काठमाडौँको हुनुहुन्छ, कोही बर्दियाका हुनुहुन्छ,
कोही बुटोलका
हुनुहुन्छ, कोही बुटोलका हुनुहुन्छ। के कारण त आफ्नो ठाउँमा यस सुधार केन्द्रमा आफ्नो छोरालाई सुधार्छु भनेर अगाडि बढ्न सक्दा आफ्नै ठाउँमा राखेर यो छोरो मेरो सुध्रियो भनेर समाजको अगाडि हिँड्न सक्नु पर्ने।
मैले बारम्बार भनेको कारण त्यही हो, मैले भने नि जुन हामी अभिभावक जुन हाम्रो इज्जत होइन जुन प्रतिष्ठा हामी गुमाउन पनि चाहन्नौँ, तर हामीले यो गुमाउन नचाहँदाखेरि अभिभावकले यो कुरो बिर्सिरहनु भएको छ कि हामीले छोराछोरी गुमाउँदैछौँ भन्ने कुरा चाहिँ बिर्सिँदै हुनुहुन्छ। इज्जतको डरले छोराछोरी ठुलो कि इज्जत ठुलोमा अहिले अभिभावकहरूले पछिल्लो समयमा इज्जत ठुलो सम्झिनु भएको छ। र यसले गर्दा जबसम्म अभिभावकहरू स्वयं आफू नै आफ्नो घर परिवारबाटै तपाईँको त्यो दुर्व्यसनमा लागेकालाई जुन मेरो छोराले दुर्व्यसनै लागेको छ भनेर सल्लाह सुझाव कसैसँग लिनुहुन्न, जाने व्यक्तिहरूसँग लिनुहुन्न, छोराले के गरेको छ, छोरीले के गरेकी छ, छोरी कहाँ गरेकी छ, मोबाइल कति बेर चलाएको छ, कुन होटेलमा गएको छ, कस्तो केटाहरूसँग सङ्गत गरिएछ, कस्तो केटीहरूसँग सङ्गत गरिएछ भन्ने कुरो अभिभावकले यति पनि चासो लिँदैन भने त सम्झनुहोस् त्यो अब कुनै पनि दुर्व्यसन हट्ने ओलै छैन र हट्दैन पनि।
यति कुरा गरिरहँदा पनि मलाई अहिले हाम्रो नेपालको परिवेशमा चाहिँ यो बलात्कारको घटनाहरू पनि बढ्दो क्रममा रहेको अहिले मिडिया मार्फत बाहिर आइरहेको छ। खास दुर्व्यसनी प्रयोग गर्ने व्यक्तिहरूले चाहिँ यस्ता जुन चोरी डकैती लुटपाट र बलात्कारमा पनि संलग्न हुन्छन् भन्ने पनि कुरा सुनिएको छ नि, यहाँको बुझाइमा चाहिँ के लाग्छ?
त्यो एउटा के भन्नुहुन्छ भने दुर्व्यसनी भनेको जो लामो समय एउटै चिजमा अडिक्ट हुन्छ होइन, हेर्छ, देख्छ, खेलाउँछ, खान्छ, यिनी कुरा नै हो। तर दुर्व्यसनीमै लागेको व्यक्तित्वहरू र ले नै बलात्कारको घटना बढे भन्ने चाहिँ नहुन पनि सक्छ होइन। त्यो अहिले बलात्कार पछिल्लो बलात्कारको घटना हेर्दाखेरि दुर्व्यसनी लागु औषध होइन तपाईँको मद्यपानले अलिकति असर पारेको चाहिँ हो, तर मेन कुरो के नै हो भनेदेखि त्यहाँनिर परिवारकै कमजोरी देखिरहेको छु मैले त। मैले त किन परिवारलाई मात्र दोष लगाएको छु, सुन्दाखेरि अचम्म लाग्ला। जस्तै सामान्य कुरा गरौँ, कञ्चनपुरको निर्मलाको कुरा गरौँ होइन, उहाँको परिवारलाई दोष त छैन नि त,
छैन
होइन, परिवारकै कुरा गर्दाखेरि फेरि परिवार पनि त्यो त छ नि त,
सबै परिवारलाई हामीले यो रूपमा
हेर्न खोजेको होइन,
परिवार
तर त्यही निर्मलाको परिवारले पनि तपाईँको त्यही साथीले बोलाउँदाखेरि पनि किन जानु पर्यो यहीँ बसेर पढ नि त भनेर एउटा शब्द भनेको भएदेखि निर्मला रोकिन्थिन् कि।
अब यो भनेको भइसकेको घटनापछि अब आउने उपायहरू चाहिँ यो गरिदिएको भए हुन्थ्यो कि भन्ने एक बाटो
र अब दुर्व्यसनीकै जस्तै त्यो दुर्व्यसनी लगाएर दुर्व्यसनीले जुन हटिरहेको छ र दुर्व्यसनीले गर्दा बलात्कारका घटनाहरू बालबालिकाको उमा घटिरहेको छ, यो केही हदसम्म ठिक नै होला है, होला।
तर पनि कस्तो छ भन्दा जुन लागु पदार्थ दुर्व्यसनी सेवन गर्ने व्यक्तिहरू हुनुहुन्छ उहाँहरू सबै त्यस्ता त नहुनुहोला, तर पनि कोही कोही व्यक्तिहरू अब पैसाको अभावमा आर्थिक सङ्कट लाग्यो भने चाहिँ अब विभिन्न यो नकारात्मक कार्यहरू पनि
दुर्व्यसनीले चोरी डकैती चाहिँ बढ्न सक्छ, बढ्छ।
हो त्यो चाहिँ चोरी डकैती गर्ने, त्यस्तै गरी जुन बाटोमा हिँडिरहेका छन् उनीहरूको गरगना लुट्ने पनि प्रचलन आइरहेको छ,
मानसिक बलात्कार तपाईँको होइन अलिकति उसले नचाहँदै गर्ने
कुरा, यसमा चाहिँ जोड दिन खोजेको। जुन लागु पदार्थ दुर्व्यसनी प्रयोग गर्ने व्यक्तिहरू चाहिँ आफ्नो जुन चाहिने टाइममा आफ्नो प्रयोग गर्न नपाइसकेपछि के गर्छन् त, समाजमा जुन व्यक्तिहरू छ अलिकति पैसा लिउनको लागि कताबाट अगाडि बढ्ने, यो पैसा कसरी झार्ने र आज लागु पदार्थको सेवन गर्ने भन्ने व्यक्तिहरू पनि भएका हुन्छन् नि हाम्रो समाजमा, त्यस्ता व्यक्तिहरूले चाहिँ अलिकति समाजमा नकारात्मक असर पारेका छन् कि जस्तो पनि लागिरहेको छ।
त्यो चाहिँ स्वाभाविक हो, त्यो पारेका छन्, दुर्व्यसनीमा लाग्नेहरूले समाजलाई नकारात्मक असर नपारेको त होइन, दुर्व्यसनी नै समाजको लागि एउटा नकारात्मकै असर हो होइन। त्यसले गर्दाखेरि पनि अब समाजमा हामीले परिवर्तन गर्नुपर्छ, हामी युवाहरूले के गर्ने भन्ने पनि रहला होइन, हामी पनि दुर्व्यसनीमा अब थोरै मेचोडपन मात्र आएको हो हामीलाई पनि होइन, पूर्ण मेचोडपन हामीलाई पनि आएको छैन. हामीले पनि आजको मितिमा जब मैले त सुने अनुसार तपाईँको र पढे अनुसार बुझे अनुसार 16-25 वर्षभित्रका दुर्व्यसनीमा बढी सिक्छन् भने हामी पनि त्यहीभित्र परेका छौँ र हामीले पनि यो बोलिरहेका छौँ होइन, हामी पनि त्यहीभित्र परेका छौँ र हामीले पनि यो बोलिरहेका छौँ. तर के हो भन्नुहुन्छ भने जबसम्म अभिभावकको भूमिका यो र अभिभावकले गर्नुपर्ने भूमिका यो र हामीले अभिभावकलाई कति सम्मान गर्ने भन्ने कुरो न छोराले बुझ्नुपर्छ न छोरीले बुझ्नुपर्छ र अभिभावकले बुझ्नुपर्छ, यी तिन कुराले यी तिनजनाले बुझ्ने हो भने दुर्व्यसनी कम होला. र कुनै प्रशिक्षणका कार्यक्रम दिएर कुनै प्रशिक्षण गरेर तपाईँको घोटाएर पढाएर चाहिँ पूर्ण आफूबाट परिवर्तन नहुने हो भने देखौँ यो कम हुने होला छैन. दुर्व्यसनी भनेको के हो भनेर जान्दा नजान्दासम्म युवा पिँढीमा यो शिक्षा नपुग्दासम्म यो दुर्व्यसनीको लत लाग्छ.
दुर्व्यसनीको लत हाम्रो समाजमा एकदम विकराल रूपमा लागिरहेको छ र नेपाल सरकार मार्फत पनि जुन ओडामा चाहिँ अहिले लागु पदार्थ दुर्व्यसनी नियन्त्रण संयोजक भनेर जुन जनप्रतिनिधि लाई खटाइसकेको अवस्था छ. हरेक गाउँ गाउँमा हरेक ओडावडामा एउटा ओडाको जुन लागु पदार्थ दुर्व्यसनीको विषयमा हेरचाह गर्ने र को कसरी फसिरहेको छ भन्ने विषयमा संयोजक गठन भइसकेको अवस्थामा पनि खासै दुर्व्यसनी नियन्त्रण गर्ने काम चाहिँ खासै भएको देखिँदैन हाम्रो समाजमा. खास यो विषयमा चाहिँ जुन ओडामा जुन लागु पदार्थ दुर्व्यसनी तथा मदिरा नियन्त्रण संयोजकहरूलाई चाहिँ यहाँले के भन्न चाहनुहुन्छ?
अब मेन कुरो त तपाईँको कस्तो छ भन्नुहुन्छ भने कुनै वडाहरूमा जस्तै गेडागढकै कुरा गरौँ, 1-18 एकजना संयोजक र 3 हो अथवा 5 कार्य समिति बनेको छ है. त्यो संयोजक पनि कस्तो बनाइयो होइन, त्यसमा पनि ध्यान दिएला होइन. जस्तै तपाईँको संयोजकलाई संयोजकले के दुर्व्यसनी हटाउन सक्छ सक्दैन होइन, संयोजकले मात्र दुर्व्यसनी हटाउनु पर्छ भन्ने चाहिँ होइन, हट्दैन पनि.
त्यसमा मैले त्यो हटाउनु पर्छ भन्ने विषय भन्दा पनि आफ्नो टोलमा आफ्नो ओडामा चाहिँ लागु पदार्थ सेवन गर्ने व्यक्तिहरू कति छन् त?
हो त्यो चाहिँ अब
त निकाल्न
एकदम हो. मैले अब यो संयोजक भइसकेपछि हामीले के आशा गरौँ भने हामी मिडिया कर्मी साथीहरूले संयोजक भइसकेपछि फर्स्ट स्टेप को काम भनेको तपाईँले नै भनेको हो. मेरो वडामा यति दुर्व्यसनमा फसेका रहेछन्, यो यसको छोरा फसेको रहेछ,
के
कारणले फसेको छ, त्यो चाहिँ खुतेल्न पर्छ, त्यो चाहिँ भन्नुपर्छ अभिभावकले पनि. त्यो संयोजकलाई इज्जत डर राखेर चाहिँ हुँदैन. मान्छेले तपाईँको मैले सानोमा छँदाखेरि मैले हजुरआमाले भन्नुहुन्थ्यो कि दुईवटा कुरा दुईजनासँग कहिले पनि ढाँट्नुहुन्न. भनेको मतलब के हो भन्नुहुन्छ भने एउटा वकिललाई ढाँट्नुहुन्न अरे मुद्दा हारिन्छ अरे, एउटा डक्टरलाई ढाँट्नुहुन्न अरे त्यो संयोजक भनेको त्यो डाक्टर हो त्यो ठाउँको लागि. त्यही भएर छोराको मृत्यु बनाउनुभन्दा बरु जी हो त्यो तथ्य भनेर संयोजकलाई भन्नुपर्छ जस्तो लाग्छ मलाई.
एकदम राम्रो विचार उठाउनु भयो यहाँले. जुन हजुरआमाले भनेका दिने अर्थी उपदेश पनि यहाँले ल्याउनु भयो. यहाँ चाहिँ बुटोलमा पनि केही वर्ष अगाडि बुटोलमा चाहिँ पत्रकारिता गर्दै हुनुहुन्थ्यो र अहिले नवलपुरको यस क्षेत्रमा आएर पत्रकारितालाई अँगाल्दै हुनुहुन्छ. खास यहाँले बुटोल र नवलपुरको दुई जुन क्षेत्रलाई यसो निहालेर हेर्दाखेरि लागु पदार्थ दुर्व्यसनीमा चाहिँ कताको क्षेत्र अलिक बढी फसेको र कति उमेरसम्मका फसेको यहाँले आकलन गर्नुभएको छ?
खुल्ला सिमाना भएको भैरवा सुनौली खुल्ला सिमाना भएको ओसार पसार हुने ठाउँ हो यथार्थ. त्यहाँको मान्छेहरू स्वतः रूपमा ठुलो मार्केट र ठुलो बजार भएको नाताले गर्दाखेरि पनि त्यहाँ त्यो ठुलो मार्केट भएकोले गर्दाखेरि पनि त्यहाँ स्वतः बढी छ होइन यो क्षेत्रमा भन्दा. तर बढी छ भन्दैमा नवलपरासी जुन नवलपरासी नवलपुर अहिले दुईवटा जिल्ला भएको छ सिमानासँग जोडिएको हो. वास्तवमा सिमानासँग जोडिएका जुन नाकासँग जोडिएका जिल्लाहरू बढी नै लागु औषध दुर्व्यसनीमा फँसिएका छन् त्यहाँका युवाहरू. अन्त नै नभएको चाहिँ होइन, दुर्व्यसनी नेपाल अधिराज्यभरि जहाँ पनि छ मलाई लाग्छ. तपाईँको त्यो भएको हुनाले त्यो तुलनात्मक रूपमा बुटोलै बढी होला अथवा रूपन्देही नै बढी होला, तर नवलपरासी पनि कम छैन.
भन्नको मतलब जुन खुल्ला सिमाना जुन ठाउँमा अलिकति बढी छ त्यस क्षेत्रमा चाहिँ अलिकति बढी हुन्छ कि भन्ने यहाँको आकलन रहेको छ.
एकदम
हामीले यिनी विभिन्न कुरा गरिरहँदा पनि जुन अहिले युवाहरू चाहिँ ओसार पोसारमा पनि अलिकति संलग्न भएको देखिन्छ, त्यस्तै गरी इन्डियाबाट, त्यसै गरी नेपालमा चाहिँ ओसार पसार, त्यसै गरी नेपालबाट बाहिरी देशमा पनि ओसार पसारका घटनाहरू बाहिरिएका छन्। खास यस्तोमा चाहिँ खास यिनी साना तिना लागु पदार्थ प्रयोग गर्ने र ओसार पसार गर्ने व्यक्तिले मात्र यस्तो ठुलो अजन्य अपराध गर्न सक्छन् जस्तो लाग्छ र त्यसमा चाहिँ ठुलो मान्छेको पनि
एकदम त्यो तपाईँले भनेको एकदम ठिक हो होइन. पुष्करजी कस्तो पनि छ भने पछिल्लो समयमा एउटा देखाउने दाँत र अर्को चपाउने दाँत भनेको होइन एउटा उखान छ नेपालीमा त्यस्तै जस्तो एउटा देखाउने दाँत भनेको युवा हो. युवा कस्तो युवा हो भन्नुहुन्छ भने दुर्व्यसनीमा फँसेको युवा हो. फेरि त्यसले स्वतः ओसार पोसार जसले गरिरहेको छ त्यसले लागु औषध दुर्व्यसनीमा फँसेको छ त्यो लिन एड्रो हुन्छ र तपाईँको अभाव हुन्छ त्यहाँ अभाव भएर त्यो किन्न जान्छ. किन्न जाँदाखेरि त्यो व्यापारीले उसलाई आश्वासन देखाएको हुन्छ तैँले यति मलाई उहाँबाट सुनौलीबाट ल्याइदे तैँले मलाई यति उहाँ ठुटेबारीबाट ल्याइदे यो व्यक्तिहरूसँग भेट लागु औषध सप्लाई गर अनि बल्ल
यति बापत मैले
यति दिन्छु रकम दिन्छु अथवा यति तँलाई त्यो भाग अथवा छुट्याइदिन्छु त्यो ड्रग्स अथवा त्यो लागु औषध दुर्व्यसनीको जुन त्यो छुट्याइदिन्छु भन्छ होइन. त्यो भएको हुनाले युवा पुस्ताहरू साँच्चीकै यो सानो मान्छे हो सानो मुसा मात्र हो जुन अहिले जुन ओसार पोसारमा संलग्न छ त्यो एकदम दुर्व्यसनमै लागेको व्यक्ति हो र त्यसले तपाईँको उसको नाकामासम्म ल्याउने ठुलो व्यापारी होला जुन त्यो दुर्व्यसनले ल्याएर त्यो जुन एउटा दुर्व्यसनमा फँसेको युवाले अथवा युवतीले बोकेर ल्याउने त्यो भरिया नै हो होइन. फेरि उसले बुझाउने चाहिँ ठुलो
भन्नुको मतलब यहाँ एकदम जालो चाहिँ एकदम कडा रूपमा फैलिएको छ भन्ने यहाँको बुझाइरहेको छ.
एकदम नेपालमा एकदम कडा रूपमा जालो फैलिरहेको छ यो हो.
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ. खास गरी अब जुन पनि यति बेला रेडियो सुन्ने युवा साथीहरू हुनुहुन्छ जुन भर्खरै टिनेजमा प्रवेश गर्नुभएको उहाँहरूलाई चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ यहाँले?
सर्वप्रथम त मैले उहाँहरूलाई तपाईँको दुर्व्यसनी भनेको के दुर्व्यसनीमा हामी किन फँसियो हामी किन फस्नुपर्छ र हामी किन फँसिरहेका छौँ यो कुरो चाहिँ बुझ्नुपर्छ होइन. कसैको हुलमतमा लागेर कसैले यो गरेर यस्तो गरेर उस्तो गरेर भनेर अनि दुर्व्यसनी तपाईँको अहिले पछिल्लो समयमा के छ भने युवा पुस्ताहरूले जस्तै चुरोट खाएन भने उसलाई साथीहरूको ग्रुपमा नमिसाइदिने अरे होइन. कस्तो तपाईँ ठिक छ त नमिसाए देखो चुरोट नखानेहरूको ग्रुप बनाऊँ न त होइन. किन उनीहरूसँग जोडिनुपर्छ? तपाईँ त स्वतः तपाईँ राम्रो हुनुहुन्छ भने त्यसले एक हप्तापछि फेरि तपाईँको एक्सेप्ट गरेर उसले खानेले नै छोड्न सक्छ नि त. अनि को विद्वान भयो त? हामी विद्वान भइयो नि त होइन. जसले हामीलाई मान्छ ऊ हामी त स्वतः विद्वान भइयो नि त.
जसले आफ्नो लागि राम्रो काम गर्छ र अर्थ उपदेश राम्रो अर्थ उपदेश दिन्छ उही स्वयं नै भगवान बन्छ
भगवान भन्छ नि. अन्त त्यही त तपाईँको त्यही भएको हुनाले युवा पुस्ता साथीहरूलाई त्यो खिन्नताले गर्दा पनि टिनएजको साथीहरू धेरै मलाई लाग्छ त्यतातिर त्यो बाटो हिँड्न खोजेको हो कि जस्तो लाग्छ साथीहरूको एउटा ठिक छ नि बाबा किन तिनीहरूसँग हिँड्नु पर्यो एक हप्ता मात्र नहिँदिनुहोस् एक हप्ता मात्र उनीहरूको ग्याङमा म जाँदिनँ नरिसाउनु न म जाँदिनँ भनिदिनुहोस्
म
भ्याउन्न मेरो काम अर्को छ मेरो काम यस्तो छ भन्नुहोस् सकभर तपाईँ रातिमा नहिँड्नुहोस् होइन. रातिमा चाहिँ भन्छन् नि धेरैले कलाकारहरूले नै गीत निकालेका छन् होइन तपाईँको रात चाहिँ अरूको हो दिन चाहिँ हाम्रो हो भन्दा जस्तो सकभर रातिमा नजानुहोस् साथीभाइकोमा जाँदाखेरि बस्नु जाँदाखेरि ध्यान दिनुहोस् कसकोमा जानुभएछ जो अभिभावकको प्रत्यक्ष निगरानीमा रहेको छ. फेरि अभिभावकको प्रत्यक्ष निगरानीमा रहेर मात्र त्यसले ड्रग्स खान्न तपाईँको त्यसले दुर्व्यसनीमा फँसेको हुन्न भन्ने चाहिँ होइन. जसले जुन फेरि त्यो जुन घरभित्र टाइट छ नि त्यो नि स्वतः बिग्रेको छ
होइन
त्यो पनि बिग्रेको हुन्छ होइन. किनभने त्यो भएको हुनाले मैले युवा पुस्ता साथीहरूलाई विशेष के आग्रह गर्छु भने इज्जतका लागि चाहिँ नखानुस्. त्यो खाएर इज्जत बढ्ने चाहिँ होइन झन् हाम्रो इज्जत गर्छ त्यो साथसाथै हाम्रो स्वास्थ्यलाई असर गरेर उमेर पनि घटिरहेको हुन्छ
जीवनलाई पनि हाम्रो जीवनको यो जीवनलाई चाहिँ राम्रो बनाऊँ अब यो भविष्यमा ठुलो व्यक्ति बनाऊँ भन्नेबाट पनि हामी वञ्चित हुन सक्छौँ.
एकदम हामी वञ्चित तपाईँको त्यो टिन एज जुन एज तपाईँको संसार जित्ने लक्ष्य लिएको मान्छेले तपाईँको सम्झनु सानो कुरा दुर्व्यसनीमा फस्दाखेरि अनि जीवन के बन्ला जीवन त्यस्तो नै जीवन बन्ला होला
होइन
पक्कै पनि बन्दैन. त्यो भएको हुनाले हामीले जीवनलाई अब त्यो इँटा जुन जगमा इँटा हाल्ने बेलामा हामीले इँटा कमजोर नहालौँ हामीले इँटा एकदम बलियो हालौँ ग्रेड एकै हालौँ होइन र पो हामी सक्सेस भइन्छ र ठुलो घरमा बस्न सकिन्छ. जीवन त्यसरी लाने हो हामीले अनि रमाउने त्यसरी हो.
तर पनि अन्त्यमा अभिभावकहरू हुनुहुन्छ उहाँहरूले आफ्नो छोरछोरी आफ्नो सन्तानका लागि चाहिँ सधैँ सकारात्मक सोच्ने अभिभावकहरूलाई चाहिँ कसरी अगाडि बढ्न र कसरी आफ्नो बालबालिका आफ्नो छोराछोरीमाथि हेरचाह गरेर अगाडि बढ्न यहाँले सल्लाह सुझाव दिन चाहनुहुन्छ?
मुख्यतः तपाईँको अभिभावकहरूले आफ्ना छोराछोरी बिग्रोस् भन्ने चाहिँ कुनै अभिभावकको कहीँ पनि हुँदैन होइन. मेन कुरो तपाईँको त्यो अभिभावकै होइन त्यो अभिभावकै होइन जुन छोराको छोरीको लागि नराम्रो सोच्छ हाम्रो समाजमा भएकै कुरा हो होइन. तपाईँको राम्रो सोच्छ, दाइले राम्रो सोच्छ, भाइले राम्रो सोच्छ,
आफन्तहरूले आफ्नो मान्छे नै बिग्रियोस् भनेर सोच्ने मान्छे अलिक कमै हुन्छ
होइन. त्यो भएको हुनाले अभिभावक पूर्णता आफू पनि छोरो बिग्रोस् भनेर चाहिँ यिनी कुरा गरेको होइन. र पनि के हो भन्नुहुन्छ भने छोरो कहाँनिर बिग्रिँदैछ भन्ने पोइन्ट बिन्दु चाहिँ फेला नपारेकै हो अहिले अभिभावकहरूले होइन. जुन अभिभावकहरूले कन्ट्रोलमा राख्नु भएको छ, जुन अभिभावकहरूले एकदम दुर्व्यसनीबाट बचाउनु भएको छ, सम्पूर्ण दुर्व्यसनीमै लगाएको त होइन नि त, केही पर्सेन्ट, धेरै कम पर्सेन्ट मात्र लगाएको हो दुर्व्यसनीमा. सबैका छोराछोरी बिग्रेको त होइन नि त होइन. त्यो कम पर्सेन्ट लगाएको अभिभावकहरूलाई त धेरै अभिभावकहरूले सल्लाह दिनु पऱ्यो. जस्तै राम्रो, मेरो छोराले यस्तो पढेछ है, तेरो छोराले पढेन भनेर उसलाई हेला गर्नुभन्दा पनि तेरो छोराले किन पढेन भनेर खोज्न सक्नु
पऱ्यो होइन. एकदम राम्रो विचार.
अनि त्यो खोजेपछि स्वत यो कारणले पढेन भनेर त्यो अभिभावकले पनि नजिक भएको हुनाले अर्को छिमेकीलाई भनेको हुन्छ होइन. त्यो भन्दाखेरि हामीलाई थाहा हुन्छ, अब थाहा हुने भयो नि त अभिभावकले कुरा फेरेपछि यो दुर्व्यसनीमा लागेको छ है, अब यो दुर्व्यसनीबाट उतातिर जाँदैछ है भन्ने थाहा भएपछि तपाईँलाई पनि जुन अभिभावक हुनुहुन्छ उहाँलाई पनि एकदम आत्मसन्तुष्टि मिल्छ, छोरो सुध्रेको हुन्छ, छोराले धेरै प्रगति गरेको हुन्छ. अनि पल्ला घरको छिमेकीको छोरा जुन हिजो बिहान धेरै पढेको छ उसँग प्रतिस्पर्धा गर्न सक्छ.
यो समुदायमा पनि जुन छिमेकीहरू बिच आदान प्रदान यस्तो यस्ता कुरामा सरसल्लाह हुन सक्यो भने यसबाट कमीले हुन सक्छ.
एकदम मेरो बुझाइ नै त्यही हो. मेरो बुझाइ नै जुन आफ्नो इज्जतका डरले छोराको कुराहरू नलुकाऊ अभिभावकहरूलाई मेरो एकदम अट्ली एकदम आत्मीयदेखि नै मेरो आग्रह छ, हरेक छिमेकीहरू असल बनाऊ र असल छिमेकीलाई भनौँ होइन.
त्यति गर्न सकियो भने लागु पदार्थ दुर्व्यसनीलाई हामीले हाम्रो समाजबाट अलिकति न्यूनकरण गर्दै गर्न सकिन्छ भन्ने यहाँको बुझाइ.
एकदम
यतिन्जेलसम्म जुन पनि यहाँका अमूल्य विचारहरू युवा साथी लगायत हाम्रो अभिभावकलाई सुनाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ.
धन्यवाद छ तपाईँलाई पनि होइन. जुन मैले मेरा कुराहरू मिडिया मार्फत बाहिर जानलाई तपाईँले सहयोग गर्नुभएको छ, गएकै छन् मिडिया मार्फत, मैले लगेकै छु सँगसँगै आज साथीहरूसँग बसेर लान पाउँदा मलाई एकदम खुसी लागेको छ. आगामी दिनमा पनि तपाईँ हामी मिडियाकर्मीले पनि हरेक क्षण हरेक हप्ता भए पनि दुर्व्यसनमा लागेकालाई जस्तै विजय एफएमले उठाइरहेको छ यसरी नै उठायौँ भनेदेखि केही न केही शिक्षित वर्गहरूमा पनि यो दुर्व्यसनी भनेको के रहेछ भन्ने कुरो जान्छ र दुर्व्यसनी कम हुनेछ म आशा गरेको छु.
हस् त, यहाँलाई धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो हाम्रा सञ्चार माध्यममा निरन्तर रूपमा काम गरिरहनु भएका एक सञ्चारकर्मी तथा युवा तिलक सुवेदी. उहाँका विचार सँगसँगै आजको कार्यक्रमबाट पनि हामी छुट्टिनु पर्ने बेला भइसकेको छ. यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्ण आफन्तहरूलाई धेरै धेरै धन्यवाद भन्दै, टेक्निकल रूपमा सहयोग गर्नुहुने साथी राजेन्द्र श्रेष्ठलाई पनि धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु. हस्त, नमस्कार.